नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। मुलुकको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र विविधीकरण गरी किसानको हकहितको संरक्षण र प्रवर्धन गर्दै कृषि उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि थुप्रै प्रयासहरू भएका छन्। सरकारले पनि यसका लागि विभिन्न माध्यमबाट लगानी गरिरहेको छ, तर भइरहेका प्रयासहरू अपर्याप्त भएर हो वा लक्षित क्षेत्रमा पुग्न नसकेर हो अपेक्षा अनुसारको नतिजा प्राप्त हुन सकिरहेको छैन। विशेष गरी किसानको हक अधिकार स्थापित गर्न, किसानका समस्याहरूलाई सरकार समक्ष ल्याउन र किसानको पक्षमा काम गर्न गठन भएको राष्ट्रिय किसान आयोगले आफ्नो काम अगाडि बढ़ाइरहेको छ। विशेष गरी कृषक सूचीकरण कार्यक्रमलाई प्रभावकारी बनाउने र यो काम चाहिँ सम्पन्न गर्ने तयारी यति बेला राष्ट्रिय किसान आयोगले गरेको छ र थुप्रै किसानका समस्याहरूमा सहजीकरण गर्ने प्रयास किसान आयोगले गरेको छ। आज हामी अहिले विशेष गरी किसानले भोग्नु परेका समस्या, कृषि क्षेत्रमा देखा परेका विभिन्न खालका समस्याहरू र यसको समाधानका उपायका लागि भइरहेका प्रयासहरू लगायतका सन्दर्भमा हामी राष्ट्रिय किसान आयोगका अध्यक्ष डाक्टर प्रेम प्रसाद ढंगालसँग कुराकानी गर्छौ। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। डाक्टर साहब, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद।
अब हामीले यो कुराकानी शुरू गर्दै गर्दा किसानहरूले अहिले पनि थुप्रै किसिमका समस्याहरू भोग्नु परेको छ। अब मल पाउन नसक्नु विगत देखेकै समस्या हो, सँगै अब अहिले अब बिक्री गरेका उपजहरू जस्तै दूधको, उखुको भुक्तानी पनि समयमै पाउन सकेका छैनौं भनेर किसानहरूले दुःख व्यक्त गरिरहेका छन्। त्यो संचार माध्यममा हामीले हेरिरहेका छौं। अब यसरी अब यी सबै समस्याहरू, किसानका समस्याहरू सम्बोधन, एक हिसाबले सम्बोधन गर्न राष्ट्रिय किसान आयोग गठन भएको छ र यसको नेतृत्व यहाँले अहिले लिइरहनु भएको छ। आयोगले अहिले विशेष गरी नेपाली किसानहरूको समस्यालाई कसरी हेरिरहेको छ?
हजुर, धन्यवाद। अब खास गरिकन मुलुकको कृषिलाई यहाँले भने जस्तै आधुनिकीकरण गर्ने, व्यवसायीकरण गर्ने, विविधीकरण गर्ने र विशिष्टीकरण गरेर उत्पादन वृद्धि गर्ने, उत्पादकत्व वृद्धि गरेर आत्मनिर्भर, प्रतिस्पर्धी, दिगो र समावेशी कृषि निर्माण गर्ने, त्यस मार्फत खाद्य तथा पोषण सुरक्षा हासिल गर्ने, आयात प्रतिस्थापित गर्ने, निर्यात प्रवर्धन गर्ने, व्यापारिक बचत गर्ने, यो आत्मनिर्भरताको काममा हामीले जोड दिनुपर्छ। त्यो यस्ता खालका नीतिहरू पनि बनेका छन्। तथापि कतिपय विषयमा हामी आत्मनिर्भर भइरहेका छौँ, जस्तो कुखुराको मासु, दुधमै भन्नुहोस्, अन्डामा भन्नुहोस्, माछामा भन्नुहोस्, तरकारी यहाँ पनि अब बिस्तारै हुँदै गएको स्थिति छ। अन्य चिजहरूमा पनि, अब उत्पादनमा पनि, अन्न समेत अन्य फलफुलमा पनि आत्मनिर्भर हुनुपर्छ भनेर तदनुरूप परियोजनाहरू सञ्चालन गर्ने नेपाल सरकारले गरिरहेको छ। तथापि हामीले ठुलो मात्रामा चाहिँ आयात गर्नुपर्ने एउटा विडम्बनापूर्ण स्थिति छ। स्थिति कृषिको अहिले यस्तै यही हो। समस्याका रूपमा तपाईँले जसरी उठाउनु भयो, अब मलको समस्या विगतमा थियो, तर दुई वर्ष यता गएको आर्थिक वर्ष र यो आर्थिक वर्षमा मलको त्यस्तो हाकार चाहिँ भइरहेको छैन, हुँदैन। र अब कतिपय अवस्थामा आपूर्तिका श्रृङ्खलाहरूमा कहीँ टुटेको, कहीँ नमिलेको अवस्थामा चाहिँ आपूर्ति नभएको, नपुगेको, मलहरू नपुगेको, कतै यता कता दुरुपयोग भएको, त्यो खालको कुरा चाहिँ आएको छ। मलमा त्यस्तो छैन। मलको समस्या किनभने नेपाल सरकारले मलमा ठुलो मात्रामा चाहिँ अनुदान दिएको छ। करिब करिब गएको आर्थिक वर्षमा 30 अर्बको हाराहारीमा, यस आर्थिक वर्षमा झन्डै चाहिँ 28 अर्बको हाराहारीमा चाहिँ अनुदान दिएको छ। यो ठुलो चाहिँ अनुदानको रकम हो। पहिला पहिला यस्तो हुँदैन थियो। पहिला पहिला 5 अर्बको दिन्थ्यो सरकारले, फेरि त्यो टेन्डर गरेर समयमा मल नआउने, समयमा टेन्डर नहुने, टेन्डर रद्द हुने, अनेक अनेक कारणले गर्दाखेरि चाहिँ मल आउने, आयात हुने स्थिति थिएन। फेरि अर्को पटक चाहिँ फेरि माग गर्नुपर्ने, फेरि 3 अर्ब 5 अर्ब फेरि सरकारले थपिदिने, अर्थले थपिदिने, यस्तो खालको अवस्था हुँदाखेरि बजेट पनि पर्याप्त नहुने, समयमै टेन्डर नहुने, टेन्डर रद्द हुने, आएको मल पनि अपुग हुने, थोरै आउने, त्यो खालको अवस्था थियो। अब मलमा त्यस्तो हुँदैन मुलुकमा। त्यसो भएको हुनाले मलको समस्या त्यस्तो धेरै छैन. अब यहाँले उठाए जस्तै अब दुधको कुरा गर्नुभयो, दुध चाहिँ अब उखुको कुरा, उखु चाहिँ अब गएको आर्थिक वर्षमा चाहिँ जुन बकेउता भुक्तानी थियो सरकारले दिएको छ, त्यो पनि किसानहरूले आन्दोलन गरेर हो. दुधका सन्दर्भमा पनि, मलकै सन्दर्भमा पनि किसानहरूले आन्दोलन गर्दै त्यो चाहिँ स्थापित गराएको हो. त्यो बजेट, त्यो बजेट चाहिँ विनियोजन गराउनको लागि सरकारले सरकारलाई बाध्य बनाएको हो एक हिसाबले. अब दुधको विषयमा चाहिँ समस्याहरू छन्, दुधको विषयमा चाहिँ त्यसलाई भनौँ न अलिक कडाइका साथ चाहिँ त्यो बकेउताहरू भुक्तानी गर्न गराउन जरुरी छ. एक चरण अब दुधको पैसा दुग्ध विकास संस्थान मार्फत पनि भयो केही, निजी क्षेत्रबाट पनि भयो केही, र यो छिटै हुन्छ भन्ने चाहिँ हामीलाई आशा छ. अब माननीय मन्त्रीज्यूलाई पनि हामीले पटक पटक अनुरोध गरेका छौँ, अर्थमा पनि त्यसो भएको हुनाले यो तयारी गरिरहेको अवस्था छ. उखुको लागि पनि, उखुको चाहिँ सरकारले जुन दिएको छ प्रति क्विन्टल 70 रुपियाँ, त्यो चाहिँ उपलब्ध गराउने चाहिँ त्यो तयारी भइरहेको चाहिँ मैले बुझेका छु.
भनेपछि अब जति पनि यो कृषि क्षेत्रमा पछिल्ला केही वर्ष यता हाम्रा प्रयासहरू भएका छन्, हाम्रा लगानीहरू छन्, यो चाहिँ आत्मनिर्भर तर्फ लक्षित छ र यो चाहिँ अहिलेको जति पनि यो सफल यहाँले अघि उल्लेख गर्नुभयो हामी विभिन्न उपजहरूमा आत्मनिर्भर छौं, अब यसले चाहिँ हामी अब बिस्तारै आत्मनिर्भरको बाटोतर्फ लम्किरहेका छौं, हुँदै जाँदै गरेका छौं भन्ने आधारहरू चाहिँ खड़ा गरेको छ होइन?
हजुर हजुर, त्यो खडा गरेको छ. अब प्रायोरिटी अलिक पुगेको छैन कृषिलाई. जस्तो मलमै चाहिँ तपाईँको कृषि तथा पशुपन्थी विकास मन्त्रालयको बजेटकै कुरा गरौँ, सङ्घीय मन्त्रालयको करिब करिब 60 अर्बको हाराहारी, त्यही 57-58 अरबको हाराहारीमा चाहिँ बजेट छ. त्यसमध्ये आधा जति चाहिँ अब रासायनिक मलमा अनुदान जान्छ, त्यसपछि प्रदेश र स्थानीय तहहरूलाई पनि त्यो अनुदान, छुट्टै अनुदानका कुराहरू छन्, प्रशासनिक खर्च, यो सबै कुरा गर्दा थोरै मात्रै बजेट चाहिँ भनौँ न पूर्वाधार निर्माणको लागि, किसानलाई मद्दत गर्नका लागि चाहिँ जाने स्थिति छ. त्यसो भएको हुनाले अब गर्नुपर्ने कुराहरू धेरै छन. गर्नुपर्ने कुराहरू अब किसानहरूलाई उत्पादनको मूल्य, उचित मूल्य, हामीले समर्थन मूल्य दिनपर्छ. सरकारले त्यो घोषणा गर्छ, तर त्यसलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गरिसकेको स्थिति छैन, गरेको स्थिति छैन. त्यसलाई गर्न गराउन हामीले जरुरी छ. त्यसै गरी किसानहरूलाई अब खेती गर्ने सिजनमा सहुलियत दरको कृषि कर्जा कार्यक्रमहरू उपलब्ध गराउनुपर्छ. त्यो कार्यक्रम केही समय स्थगित भएको थियो, अहिले चाहिँ अब बजेट मार्फत त्यो कुराहरू कार्यान्वयन जाँदैछ. त्यो कर्जाहरू, सहुलियत दरको कर्जा अनुदानमा उपलब्ध गराउनुपर्छ. त्यसै गरी बिमाको कुरा छ, बिमाको कुरामा पनि अब चाहिँ 80% हाराहारीमा चाहिँ बिमा भएको छ, तर पशु बालीमा चाहिँ बिमाको कुरा अलिक प्रभावकारी देखिन्छ, कृषि बालीमा चाहिँ त्यस्तो देखिएको छैन. यसलाई कडाइका साथ चाहिँ बिमाको कार्यक्रमलाई चाहिँ अगाडि बढाउनुपर्छ. सामाजिक सुरक्षामा किसानहरूलाई आबद्ध गर्नु पर्यो भनेर अहिले हामीले चाहिँ राष्ट्रिय किसान आयोगले किसान हक र अधिकारलाई व्यवस्थित गर्नका लागि अब विधेयक तयार गर्नुपर्छ भनेर हाम्रो तयारी गरिरहेका छौँ. हाम्रो तालुक मन्त्रालय, कृषि तथा पशुपन्थी विकास मन्त्रालयको सरसहयोग र समन्वयमा हामीले यो काम अगाडि बढाइरहेका छौँ. सामाजिक सुरक्षा अन्तर्गत अब धेरै कुराहरू छन्, यो कुराहरू चाहिँ वास्तवमा आम किसानको बिचमा हामीले लिएर जानुपर्छ. हामीले भर्खरै यो काम सुरु गरेका छौँ. त्यसमा अब किसानहरूको स्वास्थ्यको कुरा, जीवन बिमाको कुरा, त्यसै गरी किसान स्वयं आफैले चाहिँ तपाईँको अध्ययन गर्ने अवस्थामा युवा किसानहरूलाई चाहिँ कृषिमा चाहिँ कृषिको अध्ययनको लागि चाहिँ कोटाहरू छुट्याउन पर्ने र उनीहरूका छोराछोरीहरू, किनभने कृषिमा के भइरहेको छ भने कृषि पढ्ने, खेती नगर्ने, व्यवसाय खेती नगर्ने, एनजिओमा काम गर्ने, अनि कन्सल्टेन्ट हुने, कोही विदेश जाने, यस्तो खालको कुरा भएको हुनाले यो कुराको अन्त्य गर्नुपर्छ. सम्भव भएसम्म किसानहरू आफै अध्ययन गर्न चाहनुहुन्छ भने युवा किसानहरू उहाँलाई चाहिँ अध्ययनको अवसर दिने, त्यसको लागि कोटा छुट्याउने, उहाँको छोराछोरीहरूको लागि पनि कोटा छुट्याउने. यसको अर्थ छोराछोरी जो कृषिमा चाहिँ रहन्छन् उनीहरूलाई मात्रै कृषि पढाउनु पर्यो, त्यो ढङ्गले चाहिँ कृषि शिक्षाको कुराहरू गर्नु पर्यो, कृषि अनुसन्धान र प्रसारका कामहरू गर्नु पर्यो भन्ने चाहिँ विषय हामीले उठाएका छौँ. यो कानुनमै समावेश गर्नुपर्छ भन्ने चाहिँ हामीलाई लागेको छ. त्यसै गरी किसानको महत्त्वपूर्ण एउटा अर्को विषय के हो भने बिउ बिजनमाथिको अधिकार, त्यो अक्षुण्ण अधिकार त्यो छिमेक खण्डित हुँदै गयो, त्यो छिमिएको अवस्थामा छ। त्यसो भएको हुनाले कम्पनीले अधिकारहरू लिँदैछन्, त्यसमा किसानहरूको अधिकार स्थापित हुनुपर्छ भन्ने छ। अब जलवायु न्यायको कुराहरू छ, जलवायुको कारणले गर्दा कृषि अलग थलग भइरहेको छ। जस्तो तपाईँको चाहिँ भनौँ अनेक खालका पानी हेर्नुहोस्, वर्षा बर्सात होइन, त्यसै गरी कहिले पानी पर्ने, कहिले नपर्ने, कहिले खडेरी पर्ने, कहिले सुखाग्रस्त हुने, अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि, यो सबै कुराले सबैभन्दा समस्या, सबैभन्दा असर कृषि क्षेत्रमा परेको हुनाले यसलाई चाहिँ जलवायु न्यायको हिसाबले चाहिँ किसानहरूले त्यो खेती पाउनुपर्ने, पुनर्स्थापित हुनपर्ने, भरण पोषण हुनपर्ने, यो खालको चाहिँ काम गर्नुपर्छ भनेर यो विषय पनि हामीले उठाएका छौँ। त्यसै गरी अब कृषि क्षेत्रमा चाहिँ अनुसन्धानहरू भए भने त्यो अनुसन्धान गर्दा अनुसन्धानकर्ताले चाहिँ किसानहरूलाई चाहिँ लाभ दिनुपर्छ, सेयरिङ अफ बेनिफिट भनिन्छ, त्यो अनुसन्धानबाट प्राप्त लाभ चाहिँ किसानहरूलाई उपलब्ध हुनुपर्छ भनेर चाहिँ विषय, अर्को विषय पनि उठाउन हामीले प्रयास गरिरहेका छौँ। किसानहरूका जस्तो जग्गा जमिनसँग सम्बन्धित, उत्पादनसँग सम्बन्धित अनेक चाहिँ मुद्दाहरू छन्, धेरै मुद्दाहरू छन्। ती मुद्दाहरू चाहिँ किसानहरूले तल जिल्लाबाट हुँदै हुँदै यहाँ सर्वोच्चसम्म आइपुग्नुपर्ने स्थिति छ र उहाँहरूलाई चाहिँ सहयोग गर्नका लागि हामीले चाहिँ किसानहरूलाई सर्वसुलभ ढङ्गले चाहिँ न्याय पुर्याउनलाई राज्यले अदालत, छुट्टै अदालत भन्दा पनि अदालत, सबै तहका अदालतहरूमा, सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा कुनै एउटा चाहिँ किसानको इजलास, सुरु इजलास त्यसले चाहिँ हप्ता दिनमा बसेर त्यो मुद्दाहरू हेर्ने एउटा वातावरण बनाउनुपर्छ, किसानलाई न्याय दिनुपर्छ, कृषिसँग सम्बन्धित मुद्दाहरू चाहिँ त्यसरी चाहिँ भनौँ न छिन्नपर्छ र किसानलाई छिटो न्याय दिनुपर्छ भन्ने विषय उठाएका छौँ। सँगसँगै किसानहरूलाई लिगल एड, सरकारले लिगल एड त्यो चाहिँ कानुनी सल्लाह पनि प्रदान गर्ने चाहिँ त्यो खालको चाहिँ कुराहरू गर्नुपर्छ भनेर त्यो विषय उठाइएको छ। अर्को महत्त्वपूर्ण कुरा के छ भन्दा प्राकृतिक स्रोतमाथि अक्षुण्ण अधिकार किसानहरूको हो, त्यो अक्षुण्ण अधिकार, त्यो स्रोतमाथिको अग्राधिकार चाहिँ किसानलाई हुनुपर्छ। र अर्को महत्त्वपूर्ण पक्ष भनेको नीति निर्माणको थलोमा त्यो सङ्घीय संसदमा हुनसक्छ, त्यो चाहिँ प्रदेशमा हुनसक्छ, स्थानीय पालिकामा हुन सक्छन्, कृषिका नीतिहरू बनाउने थलोमा किसानहरूको संस्था, सङ्गठन, सञ्जाल, समूह, सहकारीहरू मार्फत कसरी गर्न सकिन्छ, त्यो ढङ्गले चाहिँ वैधानिक प्रतिनिधित्वको कुराहरू चाहिँ सुनिश्चित गर्नुपर्छ भनेर अर्को एउटा महत्त्वपूर्ण विषय उठाएका छौँ। बजारमा किसानहरूको पहुँच पुर्याउन पर्यो, त्यो बिचौलिया दलालहरूले चाहिँ बजार कब्जा गरेको छ, किसानहरूले त्यसरी चाहिँ आफ्नो उत्पादनको मूल्य पाइरहेका छैनन्, त्यसो हुनाले बजार, कृषि बजारमा किसानहरूले नै बजार सञ्चालन गर्न पर्यो, किसानहरूको उत्पादनले सहज ढङ्गले बजार पाउन पर्यो, त्यो बजारमा किसानहरूले सहज ढङ्गले ल्याएर चाहिँ आफ्नो उत्पादन बिक्री गर्न सक्ने स्टलहरूमा उनीहरूको अधिकार हुन पर्यो, व्यवस्थापन समितिमा किसानहरू रहन पर्यो, प्रतिनिधित्व उहाँहरूको रहन पर्यो, बजार सञ्चालन गर्ने सञ्चालक समितिमै उहाँहरूको चाहिँ बहुमत हुन पर्यो, राज्यको पनि हुन्छ निश्चय पनि राख्नपर्छ त्यो सञ्चालन गर्नको लागि त्यो व्यवस्थापनको पक्षबाट, तर निर्णय गर्ने अधिकार किसानहरूलाई दिन पर्यो भनेर यस्ता महत्त्वपूर्ण विषयहरू हामीले उठाएका छौँ। तपाईँले उठाउनु भएको एउटा सूचीकरणको विषय अघि सुरुमै उठाउनु भयो, यो महत्त्वपूर्ण छ। किसानहरूका लागि सूचीकरण गर्ने, वर्गीकरण गरेर किसानहरूलाई कार्ड उपलब्ध गराउने नेपाल सरकारको कार्यक्रम रहेको छ, त्यसमा राष्ट्रिय किसान आयोगले अभियानै सञ्चालन गर्ने त्यो योजना छ हाम्रो। यो वर्ष सबै किसानहरूलाई करिब करिब हाम्रो मुलुकमा 41 लाख किसान घर परिवार हुनुहुन्छ, उहाँहरूमध्ये करिब 20 लाख हाराहारीमा 50% जति चाहिँ सूचीकृत भइसक्नु भएको छ, बाँकी चाहिँ 20-21 लाख किसानहरूलाई चाहिँ यही वर्ष आर्थिक वर्षमा सूचीकरण गरेर अनि वर्गीकरण गर्ने, किसानहरूको अवस्था चाहिँ कस्तो छ, साना किसान, सीमान्त किसान, निम्न मध्यम किसान, मध्यम किसान, धनी किसान, कुन उत्पादन गर्ने, के उत्पादन गर्ने, कुन हैसियतको किसान हो, त्यो वर्गीकरण गरेर किसानहरूलाई त्यो वर्गीकरणका आधारमा कार्ड उपलब्ध गराइसकेपछि त्यो कार्डका आधारमा, किसान कार्डका आधारमा चाहिँ नेपाल सरकार भनौँ, प्रदेश सरकार र स्थानीय सरकारहरूले प्रवाह गर्ने जुन सेवा छ, सेवा प्रवाहमा आबद्ध गरिसकेपछि किसानहरूले कार्ड प्राप्त गर्छन् र त्यो कार्डका आधारमा सबै कुराहरू, ब्याङ्क खाता खोलिन्छ किसानहरूका नाममा र त्यो अनुदान, छुट, सहुलियत, मूल्य के हो राज्यले दिनपर्ने, निवृत्ति भरण मान्नुहोस् वा सामाजिक सुरक्षाका सबै विषयहरू सिधै ब्याङ्क खातामा पठाउने आफ्नो महत्वपूर्ण काम चाहिँ हामीले सम्पन्न गर्दैछौँ। त्यसका लागि चाहिँ म आम किसान दाजुभाइ दिदीबहिनीहरूलाई यो चाहिँ वडा वडामा गएर पालिका पालिकामा गएर चाहिँ किसानमा सूचीकरण हुनका लागि पनि यहाँ मार्फत यहाँको संस्था रेडियो नेपाल मार्फत म चाहिँ हार्दिक अनुरोध पनि गर्न चाहन्छु।
हजुर, अब अर्कोतर्फ कृषि अनुदान जति पनि सरकारले कृषि क्षेत्रमा अनुदान दिएको छ यसको सही सदुपयोग भनेर भएन भन्ने कुराहरू पनि आइरहेको छ। अब अहिलेका मन्त्रीले यो अनुदान अहिलेसम्मका कृषिमा जति पनि अनुदानहरू लिएका छन् तिनीहरूको नाम सार्वजनिक गर्छु भनेर सार्वजनिक समारोहमा त्यो अभिव्यक्ति पनि दिनुभएको छ। अब कृषिकोमा जति पनि अनुदान गएका छन् यो चाहिँ पहुँचका आधारमा गयो, वास्तविक किसानले चाहिँ अनुदान पाउनै सक्दैन, अब उनीहरू यो दायरामा आउनै सक्दैनन्, उनीहरूलाई यसमा ल्याउनै भनौँ न यो उनीहरू आउन नसकिरहेको अवस्था छ। अब यो कृषिमा जति पनि हाम्रो अनुदान छ नि यो किन सही सदुपयोग हुन सकिरहेको छैन, अब यसमा कसरी यसलाई सदुपयोग बनाउन सदुपयोग यसको गर्न सकिन्छ?
हजुर, यसको लागि पनि अघि हामीले भनेको कार्ड जुन छ किसान कार्ड भइसकेपछि किसान कार्ड जस्तो चाहिँ मध्यम किसान हुनुहुन्छ मध्यम किसानले चाहिँ कति चाहिँ अनुदान पाउनुहुन्छ त राज्यका तर्फबाट भन्ने त्यो छुट्याइन्छ। मध्यम किसानको लागि 50% चाहिँ अनुदान दिने चाहिँ सरकारको नीति छ, होइन साना किसानको लागि 100% दिने नीति छ, ठुला किसानका लागि 25% मात्रै दिने नीति छ। भनेपछि त्यो कति पैसा चाहिँ किसानहरूले पाउँदै हुनुहुन्छ, कुन किसानले कुन तहको कुन चाहिँ स्तरको किसानले कति पाउँदै हुनुहुन्छ भन्ने निर्धारण भइसकेपछि त्यसलाई एकीकृत ढङ्गले चाहिँ ब्याङ्क खातामै पठाएपछि यो अनुदानको कुरा यो बिचौलियाको कोही आउँदैन। त्योभन्दा अर्को महत्त्वपूर्ण कुरा यसलाई वैज्ञानिक हिसाबले यसलाई व्यवस्थापन गर्नका लागि पैसामा होइन यो चाहिँ काइन्डमा अर्थात् त्यो उत्पादनमा आधारित अनुदान दिनुपर्छ। जस्तो मान्नुहोस् चाहिँ धान उत्पादन गर्ने किसानले 100 मन धान वा 100 मुरी धान पहाडतिर 100 मुरी तराईतिर 100 मन धान मानौँ उत्पादन गर्नुभयो भने 10 मुरी धान वा 10 मन धान चाहिँ अनुदान दिए भइगयो नि, होइन र कहाँबाट बिचौलिया कुरा आउँछ? 10 मन धान चाहिँ तराईमा 100 मन धान उत्पादन गर्ने किसानलाई 10 मन धान वा 15 मन धान वा 20 मन धान बराबरको मूल्य किसानको खातामा चाहिँ दाखिला गरिदिने राज्यले। त्यसो गर्दा के हुन्छ त भन्दा किसानहरूले अनुदान पाइन्छ भनेर उत्पादन पनि वृद्धि हुन्छ, त्यो प्रोत्साहन हुन्छ, मूल्य पनि सरकारले त्यही ढङ्गले दिन पर्यो। त्यो धान खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा गएर 100 मन धान किसानले बेचिसकेपछि 10 मन बराबर वा 15 मन बराबर कति दिने नीति छ, 10% वा 20% अनुदान दिने नीति छ भने वा 50% छ कि साना किसानलाई, त्यही अनुसार चाहिँ तत्कालै त्यहाँ भुक्तानी गर्ने व्यवस्थापन हुनु पर्यो, व्यवस्था हुनु पर्यो। त्यो ढङ्गले गर्दाखेरि यो अनुदान चाहिँ भनौँ न लक्षित समुदायमा पुग्छ भन्ने हामीलाई लाग्छ।
अब अर्कोतर्फ किसानको चाहिँ बजारमा चाहिँ पहुँच स्थापित हुन सकेको छैन, बिचौलियाहरूले अब 5 रुपियाँ केजी तरकारी एउटा किसानसँग किन्छन् तर उनीहरूले बजारमा ल्याइसकेपछि त्यही उपज चाहिँ 60-70 रुपियाँमा बिक्री भइरहेको हामीले देखेका छौं, त्यो अनुभव पनि गरेका छौं। अब अर्कोतर्फ अहिले अब स्याउको सिजन शुरू हुँदैछ र अहिले संचार माध्यममा चाहिँ अब थुप्रै ठाउँमा बाटो बिग्रिएर थुप्रै ट्रकहरू चाहिँ ट्रक स्याउ अलपत्र परेको सँगै अब ढुवानी समस्याले चाहिँ उत्पादित स्याउ बाटो यो भनौँ न कुहिएको जस्ता समाचारहरू अहिले आइरहेका छन्। अब यो सन्दर्भमा अब कसरी अब यसमा चाहिँ अहिले हाम्रो तिनै तहको सरकार छ, अब यसलाई समन्वय यी तीन तहका सरकारले कसरी गर्न सक्छन् ताकि उनीहरूले उत्पादन गरेका उपजहरू चाहिँ सहजै बिक्री हुन् सहजै बजारमा आउन् भन्नेतर्फ?
हजुर, धेरै धेरै धन्यवाद। यो महत्त्वपूर्ण कुरा छ, खासमा अब किसानहरूको उत्पादनले बजारमा पहुँच पाउने साथ सो त यो बिचौलियाको अन्त्य हुन्छ तर बजारमा आउन सक्ने स्थिति नै बनेन किसानहरूको उत्पादन किसानहरूले बजारमा आउनै सक्ने स्थिति बनेन। त्यो भएको हुनाले एक त किसानहरूले उत्पादन गर्ने हो, उत्पादन गरिसकेपछि अर्को कुनै त्यहाँ चाहिँ प्रक्रिया सामेल हुन्छ निश्चय पनि, त्यो प्रक्रियामा अब किसानहरू आफै नै अब सहकारी मार्फत चाहिँ बजारमा ल्याउने चाहिँ त्यो परिपाटी बसाउनु पर्छ। कतिपय ठाउँमा त्यो भएको पनि छ, राज्यले त्यसलाई चाहिँ सहजीकरण गर्नु पर्यो, ठाउँ ठाउँमा सङ्कलन केन्द्रहरू राखेर किसानहरूको उत्पादन चाहिँ सङ्कलन गरेर सिधै बजारमा लिएर आउन पर्यो, त्यसका लागि मूल्य चाहिँ दिन पर्यो किसानलाई, यो चिजको यति मूल्य हो भन्ने सबैको दिन नसकिएला। अहिले सरकारले खास गरिकन धान गहुँ त्यसपछि चैते धानको पनि अहिले मूल्य तोक्ने कुरा गरेका छ र अब चाहिँ उखुको कुरा गरेका छ। त्योदेखि बाहेक अन्य दलहन तेलन र अब फलफुल तरकारीहरूको पनि मूल्य हामीले निर्धारण गर्नुपर्छ। त्यो मूल्य निर्धारण गरेपछि जस्तो तपाईँको भारतमै भन्नुहुन्छ भने 2-3 दर्जन भन्दा बढी चाहिँ उत्पादनको मूल्य चाहिँ त्यहाँ सरकारले तोकेका छ। किसानको लागि पहुँच चाहिँ पुऱ्याएको छ बजारमा। मैले अघि नै निवेदन गरेँ कि किसानहरूले सिधै उत्पादन चाहिँ बजारमा ल्याउन पर्यो। जस्तो कालीमाटीमा किसानहरू आएर प्रवेशै गर्न सक्ने स्थिति छैन। त्यहाँ हामीले अहिले के भनेका छौँ त भन्दा राष्ट्रिय किसान सञ्जाल छ, राष्ट्रिय किसान आयोग, राष्ट्रिय किसान सञ्जाल र नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बिचमा कार्यदल बनाएर हामीले त्यहाँका 50% सटरहरू चाहिँ किसानहरूको लागि प्रतिस्पर्धामा लाने, त्यो प्रतिस्पर्धामा लाँदाखेरि त्यसको बिडिङ गर्दाखेरि त्यो दरले पनि किसानहरूको लागि छुट्टै राख्ने, फरि राख्ने 50% सटरहरू चाहिँ त्यहाँ छुट्याउने एक। दोस्रो कुरो त्यहाँको व्यवस्थापन समितिमा 50% जति चाहिँ राष्ट्रिय किसान सञ्जालबाट चाहिँ किसानहरू सिफारिस गर्ने र त्यहाँ चाहिँ 50% चाहिँ सहभागी व्यवस्थापन समिति सञ्चालन समितिमा चाहिँ उहाँहरू रहने। र हाम्रो चाहिँ के छ कुरा भने यो मान्य मन्त्रीज्यूसँग पनि हामीले सरसल्लाह गरिरहेका छौँ कि सबै बजारहरूमा किसानकै नेतृत्वमा व्यवस्थापन समिति बन्नपर्छ र त्यहाँ सरकारले सहजीकरण गर्ने मात्रै, त्यहाँ चाहिँ आवश्यक पर्दाखेरि प्रशासनिक प्रशासन सञ्चालन गर्ने, हिसाब राख्ने होइन कार्यालय सञ्चालन गर्ने त्यो खालको कर्मचारीहरूको टिम रहनेछ। बाँकी भनेपछि सम्पूर्ण किसानहरूले नै त्यो परिचालन गर्ने। त्यसो गरिसकेपछि त्यहाँ चाहिँ बिचौलियाको कुरा हुँदैन, त्यो चाहिँ बजारको सुशासन हुन्छ। तपाईँले उठाउनु भएका अरू विषयहरू पनि छन्, बजारमा आउनका लागि सडकमा चाहिँ भनौँ न सडकमा सडक सडकका समस्याहरू भए यी सबै कुराहरू छन्। त्यसो भएको हुनाले मिलाउँदै जानुपर्छ, बजारलाई केन्द्रीकृत गर्नु भएन। जस्तो कालीमाटीको सट्टा हामीले चाहिँ काठमाडौँमा कम्तीमा पनि 4-5 जति चाहिँ ठाउँ ठाउँमा चाहिँ यो चाहिँ थोक बजारहरू निर्माण गरिदिने हो भने त्यस्तो अहिले जस्तो भइरहेको छ कालीमाटीमा त्यस्तो हुँदैन। बजार चाहिँ विकेन्द्रित हुनु पर्यो वा स्थानीय तहमै किसानहरूले उत्पादन गरेको वस्तु चाहिँ उत्पादन बजार स्थानीय थोरै समय हिँड्दा वा भनौँ न यात्रा गर्दाखेरि चाहिँ पुग्ने ठाउँमा हुनु पर्यो। किसानहरूको ओडा ओडामा चाहिँ बजार स्थापना गर्नु पर्यो, त्यो बजार सहजीकरण राज्यले गर्नु पर्यो। यतिसम्म गर्नुपर्छ कि अब हाम्रो कृषिलाई बचाउनका लागि उत्पादनहरू स्थानीय तहले सरकारले चाहिँ खरिद गर्न पर्यो। त्यो चाहिँ भइ पनि रहेको छ कतिपय ठाउँमा, त्यो सङ्कलन गर्ने, खरिद गर्ने, हाट बजार राख्ने, रखाउने र त्यसलाई सहजीकरण गर्न गराउने त्यो सबै काम चाहिँ गर्नुपर्छ राज्यले। त्यो खालको चाहिँ नीति लिनपर्छ भन्ने लाग्छ।
हजुर, अब हामी कुराकानीको अन्त्यतिर आइपुगेका छौँ। अब सरकारले यो आर्थिक वर्षदेखि 10 वर्षको अवधिलाई कृषिमा लगानी 10 घोषणा बजेट मार्फत गरेको छ र अब यसमा चाहिँ थुप्रै अब निजी क्षेत्रको लगानी सँगै अब वैदेशिक लगानी भित्र्याउने लक्ष्य पनि सरकारको छ। यो सन्दर्भमा अब अहिले नेपालकै निजी क्षेत्र त्यति आकर्षित हुन सकिरहेको छैन, कृषि क्षेत्रमा केही घरानिया व्यवसायहरूले अब कृषिमा केही लगानी पनि गरेका छन् तर पनि जति हुनुपर्ने हो त्यति हुन सकिरहेको छैन। यो सन्दर्भमा अब लगानी 10 घोषणा गरिएको सन्दर्भमा गर्नुपर्ने हाम्रा महत्वपूर्ण कामहरू के हुन सक्छन् छोटकरीमा?
हजुर, यो पनि महत्वपूर्ण विषय छ। अब राज्यले धेरै ठाउँमा चाहिँ बजेट विनियोजन गर्नुपर्छ, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, ऊर्जा अनेक अनेक ठाउँमा गर्नुपर्छ। बजेट हामीसँग सीमित छ, थोरै बजेट छ, त्यसो भएको हुनाले दबाब छ निश्चय पनि कृषि क्षेत्रमा। अब भनाइ त कृषि क्षेत्रमा जति कृषि क्षेत्रले जति योगदान गर्छ गरेका छ राष्ट्रिय उत्पादनमा त्यो अनुसार बजेट विनियोजन गर्नुपर्छ भनेर त हामीले भन्छौँ, भनि पनि रहेका छौँ। सैद्धान्तिक हिसाबले त्यो कुरा सही पनि हो तर त्यति होइन, घटीमा पनि चाहिँ 10% हाराहारीमा सङ्घीय बजेट, प्रदेश र स्थानीय तहबाट बजेट चाहिँ छुटिनुपर्छ कृषिमा भन्ने चाहिँ हामीले चाहिँ नीति बनाउनुपर्छ एक। अब धेरै हामीले गरेका छौँ, सबै कुरा गर्दै जाने तर कृषिमा चाहिँ अलिकति हामीले फोकस गर्न पर्यो। अहिले बाटो चाहिँ बनाउने कुराहरू, पूर्वाधार निर्माण गर्ने कुराहरू छन् निश्चय पनि, त्यसमा पनि फोकस छ। त्यसको साटो चाहिँ अब कृषि, किनभने हामीले चाहिँ करिब 3 खर्ब भन्दा बढी चाहिँ आयात गरिरहेका छौँ भने त्यसलाई प्रतिस्थापन गर्न पर्यो। जसरी भए पनि निजी क्षेत्रको भए पनि व्यक्तिको भए पनि त्यो चाहिँ विदेशमा चाहिँ त्यो पैसा गइरहेको छ, त्यसलाई रोक्नका लागि चाहिँ त्यो आयात प्रतिस्थापन गर्ने चाहिँ हामीले नीति लिन पर्यो। हामी चाहिँ यो चाहिँ के छ भने तपाईँको राजस्व बढी लिनका लागि चाहिँ हामीले चाहिँ आयात नीति लिएका छौँ, आयात गर्ने नीति यो चाहिँ सच्याउन पर्छ। एक दोस्रो कुरो निजी क्षेत्र, यहाँले भने जस्तै निजी क्षेत्रलाई आकर्षण गरे आकर्षित गर्नुपर्छ, त्यसका लागि पूर्वाधार निर्माण गरिदिने, सँगसँगै चाहिँ तपाईँको त्यसमा सहजीकरण सहुलियतका कुराहरू, निर्यात चाहिँ प्रवर्धन गर्नका लागि निर्यात अनुदानहरू त्यो राज्यले प्रदान गर्नुपर्छ। दाताहरूले पनि, दात्री निकायहरूले पनि अलिकति अनुरोध गर्दाखेरि यो फोकस हुने सक्छ कि क्षेत्रमा फरेन डाइरेक्ट इन्भेस्टमेन्ट खास गरी प्राइमरी सेक्टरमा होइन चाहिँ प्रशोधनमा, उद्योगहरूमा, कृषिजन्य उद्योगहरूमा चाहिँ ल्याउने नीति लिनपर्छ। यो लगानी वर्ष जुन भनिएको छ राज्यले अलिक बढी फोकस गर्नु पर्यो, अरू सबै क्षेत्रमा भन्दा ती क्षेत्रमा अलिक चाहिँ ध्यान दिन
पर्यो। दङ्गालज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो, यो सन्दर्भमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दै थियौं राष्ट्रिय किसान आयोगका अध्यक्ष डाक्टर प्रेम प्रसाद दंगालसँग। विशेष गरी अहिले कृषि र किसानले भोग्दै गरेका समस्याहरू र सरकारले गरेका प्रयास, यसको सम्बोधनका लागि लगायतका सन्दर्भ जोडेर उहाँसँग कुराकानी गर्यौं। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।